الحمد لله وكفى والسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولكل درجات مما عملوا سبحان ربك رب العزة عما يصفون السلام على المرسلين الحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. انسان کا ایک بدن ہوتا ہے اور اس میں بندے کی روح ہوتی ہے. بدن کی حیثیت مکان کی طرح ہے اور روح کی حیثیت اس میں رہنے والے مکین کی طرح ہے. بدن نقل انسانی ہے اور روح اس کی اصل ہے, اصلی انسان ہے. جسم مٹی سے بنا جبکہ روح اللہ کے امر سے بنی, اس لیے جسم عالم خلق کی چیز ہے اور روح عالم امر کی چیز ہے. امر کہتے ہیں حکم کو, اللہ نے کن کہا اور وہ چیز ہو گئی, فیکون وجود میں آ گئی. جیسے جنت ہے, فرشتے ہیں, لوح و قلم ہے, کرسی ہے, یہ سب کے سب آخرت کی چیزیں اللہ کے حکم سے کن سے بن گئی. اسی طرح اللہ تعالیٰ نے انسانوں کی روح کو بھی کن سے بنایا. لیکن جو دنیا کائنات جس میں ہم رہتے ہیں, جس میں زمین ہے, آسمان ہے, چاند ہے, ستارے ہیں, انسان ہے, حیوان ہے, یہ سب کے سب اللہ تعالیٰ نے ان کو جو ہے عالم خلق سے بنایا, ایک سائنٹیفک وے سے بنایا, ایک ترتیب سے بنایا. اس سب چیز کو بنانے میں 2 دن لگے اور اس میں برکت کو رکھنے میں 4 دن لگے. تو کل عالم خلق کتنے دنوں میں بنا؟ 6 دنوں میں بنا. تو اس طریقے سے ایک عالم خلق ہو گیا اور ایک عالم امر ہو گیا. اب جسم کے بننے کی جگہ ماں کا پیٹ بنایا. ماں کے پیٹ میں بچہ پیدا ہوتا ہے, بنتا ہے. اگر کوئی بچہ ماں کے پیٹ میں بننے کے دوران نقص والا پیدا ہو جائے, کامل نہ بنے, مثلا اس کی آنکھیں نہیں بنی, نابینا ہے, تو یہ بچہ دنیا میں آنے کے بعد ہمیشہ نابینا رہے گا. اس کو کوئی بھی ڈاکٹر آنکھیں نہیں دے سکتا. کسی بچے کے ہاتھ نہیں ہیں, انگلیاں نہیں ہیں, ایسے بچے ہوتے ہیں. آپ دنیا کا جتنا مرضی سائنس استعمال کر لیں, آپ اس کو وہ ہاتھ نہیں دے سکتے جو ماں کے پیٹ میں بننا تھا. اللہ تعالیٰ نے اس انسان کے بننے کی جگہ ماں کا پیٹ بنایا. یہ عالم خلق کی چیز تھی. اس کا جسم کہاں پر بنتا ہے؟ ماں کے پیٹ میں بنتا ہے. بالکل اسی طرح یہ زمین و آسمان کا جو پیٹ ہے, اس میں انسان کی شخصیت بنتی ہے. اب اگر اس میں کوئی کمی رہ جائے, یعنی انسان اس دنیا میں آیا اور وہ یہاں آ کر اپنی شخصیت کو نہیں بنا سکا, اگر تو مکمل ہی نہیں بن سکا, یعنی ایمان سے محروم ہو گیا, تو یہ سٹل بورن کی طرح ہے, جیسے مردہ بچہ پیدا ہوتا ہے, اس کو کوئی زندگی نہیں دے سکتا. اسی طرح ایک مشرک ہے, کافر ہے, تو روحانی اعتبار سے اس نے یہاں پر آ کر ایمان کو قبول کرنا تھا اور محنت کرنی تھی, اور اس نے وہ محنت نہ کی اور مکمل طور پر ایمان کو لوز کر گیا, تو یہ دل بون کی طرح آخرت میں مردہ روح والا پیدا ہوگا. لہذا مردہ کو کیا کیا جاتا ہے؟ دفنا دیا جاتا ہے. اب لوگ کہتے ہیں بھائی کافروں کو ہمیشہ جہنم میں ڈال دیا جائے گا. اچھا آپ بتاؤ کہ مردہ بچہ پیدا ہو تو اس کو کیا کریں گے؟ کچھ کھلا دیں گے, پلا دیں گے, क्या करेंगे इसको? खत्म। तो जब रूह ही मर गई जिसने यहाँ आके बरना था, अब इसका आखिरत में कौन सा हिस्सा रह जाता है? इसलिए इसका टोटल लॉस हो जाता है। दूसरा वो बच्चा है, इंसान है, जो इस दुनिया में आया और उसमें पार्शियल डिफेक्ट हो गए। उसके अंदर कीना है, बुग्ज है, हसद है, गुस्सा है, उसके अंदर बद इखलाकी है उसकी सारी। तो ये सारी चीजें ठीक करने वाली थी ना, लेकिन वो नहीं कर सका यहाँ आकर। तो ये ऐसे ही है, कोई अंधा है, कोई कान का बहरा है, कोई हाथों का जो है तो उसके हाथ नहीं बने, किसी के पाँव नहीं बने, किसी कुछ नहीं बना। तो अब जितना बन गया उतना कामिल हो गया, सेहतमंद हो गया, जितना नहीं बना इतना नुक्स वाला ये बच्चा बन गया। इसको कहते हैं आम फहम जबान में कि इस बंदे को तस्किया चाहिए इस दुनिया में आकर। इसको क्या चाहिए? तस्किया चाहिए। ये जो है बीमारियों से पाक होना और साफ होना और इस दुनिया में बनना, इस बनने के नाम को क्या कहेंगे? तस्किया कहेंगे। ये तस्किया अरबी का लफ्ज है और इसका मतलब है खोट निकाल देना। जो बंदे में खोट होती है ना, इसको निकालने का नाम क्या है? तज़किया। मतलब एक बंदा है, उसके कपड़े मैले हो गए हैं, तो अब मैले कपड़े जो है इनके अंदर जो मैल है इसको निकालने को के लिए क्या करेंगे? इसको डिटर्जेंट में और पानी में डाल के प्रोसेस करेंगे ताकि इसके अंदर की मैल निकल जाए। ठीक है ना? हर चीज की खोट को निकालने का मुख्तलिफ तरीका है। कपड़ों को निकालने के लिए डिटर्जेंट एंड वाटर चाहिए और थोड़ी सी रबिंग और जो है इसको वॉशिंग मशीन में घुमाना चाहिए। और अगर ये गोल्ड हो और गोल्ड में खोट आ जाए तो अब क्या करेंगे? इसको आग में डालेंगे, है ना? तो उसके अंदर से वो खोट निकलेगी। तो मालूम हुआ कि हर चीज की तज़किया का मुख्तलिफ तरीका है। कपड़ों को धोने का अपना तरीका और गोल्ड को साफ करने का अपना तरीका और इंसान की खोट भी निकालने का एक और तरीका होगा, क्योंकि तो इसको भी तज़किया हासिल करना है, इसे भी साफ होना है। अब देखो, हजरत इब्राहिम अलैहिस्सलाम ने काबतुल्लाह जब बनाया तो दुआ मांगी अल्लाह ताला से। और वो दुआ क्या थी? फरमाया कि अब मैंने घर तो बना दिया है, अल्लाह अब इस घर को आबाद करने वाले को भेज दीजिए। और दुआ मांगी, रब्बना वबअथ फीहिम रसूलन मिनहुम यतलू अलैहिम, कि अल्लाह इसमें अब अपने रसूल को भेजिए। वो रसूल क्या करेगा? यतलू अलैहिम आयातिका, आपकी आयात की तिलावत करेगा। और जो अल्लाहुल किताब, और इस किताब को पढ़ाएगा, आगे मुअल्लिम होगा, वो हिकमत और उसकी हिकमत भी समझाएगा, क्योंकि अब कुरान मजीद है, पढ़ा भी रहे हैं। लेकिन जब तक उसकी सीक्रेट नहीं बताएगा तो समझ कैसे आएगी? और आखिर में फरमाया वही जक्कीहिम, कि वो उन लोगों को पढ़ाते हुए और समझाते हुए उनका तस्किया भी करेगा, उनकी खोट भी उतार निकाल देगा। इन्ना का अंतल अजीजुल हकीम। सुभानअल्लाह, अल्लाह की तारीफ की। चार खूबियां बताई कि अल्लाह ऐसा रसूल, ऐसा पैगंबर अपना भेज दीजिए। और जब अल्लाह रब्बुल इज्जत ने अपना ये रसूल मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को बनाकर भेजा, तो फिर इन चारों खूबियों का उनमें जिक्र फरमा दिया कि आपने ये दुआ मांगी थी, हमने ये रसूल भेजा और इसमें ये चारों गहरा खसूसियात भी मौजूद है, मगर तरतीब में थोड़ा सा फर्क डाल दिया। इब्राहिम अलैहिस्सलाम ने तो मांगा था कि अल्लाह ऐसा भेज जो तेरे कुरान की तिलावत करे, किताब की तालीम दे, मुअल्लिम वाली खसूसियात भी हो। हर बंदे में ये खसूसियत नहीं होती कि वो पढ़ा सके, फिर उसमें हिकमत भी बताए और वो तस्किया भी करे। लेकिन अल्लाह रब्बुल इज्जत ने जब रसूल भेजा तो تو اب ترتیب کو تھوڑا سا بدل دیا. فرمایا کما ارسلنا فیکم رسولا منکم، کہ ہم نے تم میں اپنے رسول کو بھیجا، وہ کیا کرتا ہے، یتلو علیکم آیاتنا، ہماری آیتوں کا وہ کیا کرتا ہے، تلاوت کرتا ہے، پڑھتا ہے. قرآن پڑھنا ہر آدمی کے بس میں نہیں ہے، ویسے کلام پڑھے جیسے اللہ چاہتے ہیں، اللہ کا کلام ہے، یہ حضرت جبریل علیہ السلام نے پڑھا، اللہ کے نبی صلی اللہ علیہ وسلم نے اسی انداز سے پڑھا، اور پھر آگے آج تک یہ جو بچے ماشاءاللہ یہاں محنت کر رہے ہیں، یہ ہمارے اساتذہ کرام، اللہ ان کو اجر دے، کروڑوں رحمتیں ان پر نازل ہوں، صبح سے 8 بجے سے بیٹھتے ہیں اور ایک نشست پہ بیٹھے ہوئے شام کر دیتے ہیں. کیا کر رہے ہوتے اس میں بیٹھے ہوئے؟ یہی اس قرآن کو اسی طرح پڑھو جیسے یہ نازل کیا گیا اور یہ اسی روایت کے ساتھ ہمارے تک پہنچا. کتنی محنت کرتے ہوں گے یہ، آپ انجنٹر کے ساتھ بیٹھ کے دیکھیں نا، آپ کو اندازہ ہوگا کہ صبح 8 بجے سے لے کے یہ اب اس وقت تک نیچے بیٹھ رہے ہیں. آپ تھوڑی دیر بیٹھیں گے نا، انشاءاللہ جب آپ جانے لگیں گے میں آپ سے پوچھوں گا نیچے بیٹھنا کیا کہنا کرا ہے آپ کو. پھر آپ دیکھنا کہ یہ سارا دن اس طرح سے جو ہے بچوں کے ساتھ الرٹ ہو کے بیٹھے رہتے ہیں، کتنی محنت کرتے ہوں گے. اس لیے تاکہ اس قرآن کو اسی طرح پڑھا جائے. پھر آگے فرمایا وہ یوزک، سبحان اللہ، ادھر قرآن پڑھنا اور دوسری طرف فوراً پاک و صاف کرنا. اللہ کے نبی صلی اللہ علیہ وسلم کا کام کیا ہے، قرآن پڑھتے ہیں اور صحابہ ایمان لے آتے ہیں، یہ ان کو سیکنڈ پہ پاک کر دیں، صحبت لگتی ہے، ان کی ایک نگاہ لگی اور بیڑا پار ہو گیا. دیکھو جی، اگر کوئی صحابی ایمان لے آیا اللہ کے نبی صلی اللہ علیہ وسلم پر اور اس کو اللہ کے نبی صلی اللہ علیہ وسلم کو دیکھنے کے لیے ایک جھلک ملی ہے، ایسے صحابی ہیں جو ایک دفعہ صرف دیکھا اس کے بعد وہ موت ہو گئے، بس ان کو نہ نماز پڑھنے کا موقع ملا، نہ ان کو روزہ رکھنے کا موقع ملا، نہ انہوں نے حج کیا، نہ انہوں نے زکاۃ دی، کچھ بھی نہیں کیا، نفل بھی نہیں پڑھی. بیٹل فیلڈ میں وہ آئے اور انہوں نے آ کے پوچھا کہ اگر ہم ایمان لے آئیں تو ہمیں کیا ملے گا؟ آپ نے فرمایا جنت. کہنے لگے ٹھیک ہے میں جا رہا ہوں جہاد فی سبیل اللہ پہ، بھائی بیٹل فیلڈ، مجھے کلمہ پڑھا دیں. کلمہ پڑھایا، وہ لڑے ختم، شہید ہو گئے. اللہ کے نبی صلی اللہ علیہ وسلم فرمایا یہ جنت میں جا رہا ہے، ڈیل ہو گئی، سارے گناہ معاف ایک لمحے میں، ایک لمحے میں سب گناہ معاف ہو جانا، یہ کیسے ممکن ہے کہ ان کا تزکیہ ہو گیا، لمحے کی صحبت کا یہ اثر ہوتا ہے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے کیا کیا، قرآن پڑھا، یتلو علیکم آیاتنا فیذکرکم، اور ان کا تزکیہ کر دیا. اب ان کے تزکیے کے بعد کیا کیا، فیعلمکم الکتاب، ان کو اب کتاب پڑھائی، سمجھائی ہے نا، اب کتاب پڑھانی شروع کر دی. یہ دیکھو صرف و نحو جیسے آج کل بچے پڑھ رہے ہوتے ہیں مدارس کے اندر، لیکن کہتے ہیں بھی پہلے پاک ہوگا، صاف ہوگا تو اس میں کوئی نور جائے گا، کوئی نور جائے گا، کیسے اس کو پڑھائے گا؟ یہ تو گندے کام کرتا پھرتا ہے. ایسے بچے کو تعلیم دی جا سکتی ہے، آپ مدرسے میں داخل کریں، وہ بچہ جو ہے شرارتی بن جائے اور گناہ والے کام شروع کر دے، برے کام کرنے لگ جائے، آپ استاد کیا کہے گا؟ ہے جی استاد جی، ہم کیا کہیں گے اس کو، بھائی اس بچے کے اندر نور داخل نہیں ہو سکتا، ایسے کہیں گے نا، قرآن سمجھ میں نہیں آ سکتا. وجہ کیا ہے کہ بھائی یہ پاکی نہیں ہے. کہتے جی پاک برتن ہوگا تو اس میں دودھ ڈالیں گے، تو پاکی حاصل کرنا علم حاصل کرنے کے لیے ضروری ہو گئی. اب آگے بتایا والحکمت، والحکمت، اب جب پاک ہو گیا، اس کو علم ملا، اب اس کی سمجھ بھی آئی، اور سمجھ کیا ہوتی ہے، وہ اپنے علم پر عمل کرتا ہے، یہی تو اس کی سمجھ ہے. بھائی آپ کو میں بتا دوں، ہائی کولیسٹرول سے بندے کو ہارٹ اٹیک ہو جاتا ہے، ٹھیک ہے، آپ کو پتہ چل گیا، आपने उसके बाद एहतियात से की और उसी तरह खाते रहे, पीते रहे और जनाब बट परहेजियां और फलाओ करते रहे, तो आपको हिकमत हासिल हुई है इसकी, इस इलम की? कुछ समझ आई है? कुछ भी नहीं समझ आई। भाई एक बंदे को समझाया क्या, देखो अगर तुम जिना करोगे, बदनजरी करोगे, झूठ बोलोगे, गुस्सा करोगे, फलां फलां करोगे, तुम्हें इसका नुकसान होगा। गिबत करोगे, बोहतान बांधोगे, तुम्हें इसका नुकसान होगा। इसने सुन लिया है, कहा जी मुझे पता है, इलम है मुझे। अच्छा किसी को बंदे को इलम नहीं भी है, आजकल तो हर को भाई इलम है। अब काफरों से भी पूछे तो जिना का करना अच्छी बात है बुरी बात है, वो भी कहेंगे बुरी बात है, गंदा मन है। लेकिन हिकमत हासिल नहीं है, उसका अमल हासिल नहीं है। वजह क्या है कि ना उन्होंने कुरान को सुना, ना उन्होंने तज़किया को हासिल किया। और फिर इसी तरह बहुत से हमारे लोगों ने इलम ही नहीं हासिल किया। कुरान कहता क्या है? अरब यही तो शिकायत करते हैं, ओ भाई तुम लोग कुरान से सुनते हो तरावी में, लेकिन तुम्हें पता ही नहीं इसमें क्या है, कह रहे हैं तुम अजमी लोगो, ना समझदार। तुम इसको समझो कैसे समझे भाई? इसी के लिए तो मस्जिदें हैं, मदरसे हैं। अगर हम नहीं बनाएंगे तो हमारी अगली नस्ल तबाह बर्बाद हो जाएगी। ये मस्जिदें अगर वीरान हो गई तो क्या होगा? अगली नस्ल वीरान बर्बाद हो जाएगी। 1400 साल से दीन इस्लाम हिफाजत के साथ हम तक पहुंचा, हम अपनी अगली नस्ल को देने के काबिल न रहे। मस्जिद तो बना दी है, अब इसमें ना कुरान पढ़ाया, ना किताब पढ़ाई, ना समझाया, ना कुछ किया। तुम ये सब क्या किया? हमने अपनी असली अगली नस्ल को बर्बाद कर दिया। तो फरमाया वजू अल्लिमुकुम मा लम तकूनू तअलमून, सुभान अल्लाह। तो हिकमत के बाद फरमाया तुम्हें सिखाता है जो तुम नहीं जानते, जो तुम नहीं जानते अल्लाह वो तुम्हें समझा रहा है। देखो काफिर को नहीं जानते, अल्लाह पाक ने ये दिया, इसका हमें फायदा हुआ। तो अब समझ आ गई कि ये तज़किया का लफ्ज़ जो बदल कर हज़रत इब्राहिम अलैहिस्सलाम ने तो मांगा था इसको चौथे नंबर पर, अल्लाह ने इसको दिया दूसरे नंबर पर। तो फ़ैलुल हकीम ला यख़ुदू अनिल हिकमता, कि भाई हिकमत के बगैर भी किसी हकीम का फेल होता है। दाना का जो अमल होगा जिसमें उन्होंने लफ्ज को खा के इधर किया होगा, अल्लाह ने तज़किया की अहमियत को वाज़े किया होगा, ये बगैर हिकमत के और बगैर दानाई के तो नहीं हो सकता ना। कि दाना किया है अल्लाह ने, किया है ना। तो ये तज़किया जो है अब हमें समझ आ गया कितनी जरूरी चीज है ना। जरूरी चीज देखो कुरान मजीद है, फुरकान हमीद, अल्लाह का कलाम। तज़किया का लफ्ज लेने से पहले अल्लाह ने 7 कस्में खाई, 7 कस्में खाई। फरमाया वह शम्स व दुहाहा, है जी शम्स जो है सूरज जो निकलता है, वल कमर इज़ा तलाहा, है जी और कमर की, चांद की, व नहारी इज़ा जल्लाहा, और इसी तरह दिन की कि जब वो रोशन हो जाता है, वल्लैल इज़ा यख्शाहा, और रात का अंधेरा जब छा जाता है जी, वस्समाई वमा बनाहा, और ये जो है आसमान कि जिसको अल्लाह ताला ने बनाया, है जी वल अर्ज़ वमा तहाहा, और जमीन जिसको अल्लाह ने बिछाया, है जी तो फिर फरमाया नफ्स वमा सव्वाहा, और ये इंसान तुझे माँ के पेट में कैसे बेहतरीन बना के है जी बनाया, तेरे तुझे बनाया है ना। और फिर फरमाया अलहमहा फजूरहा व तखवाहा, है जी सुभान अल्लाह। फिर आखिर में कहा कद अफलह, 7 कस्में खा के रब बता रहा है कि वो कामयाब हो गया, उसको फलाह मिल गई। किसको? जो यहाँ इस दुनिया में आया और पाक और साफ हो गया, जिसने अपना खोट निकलवा दिया, है खोट निकलवा दिया, अल्लाह अकबर, साफ और सुथरा हो गया, अल्लाह अकबर। ये फलाह क्या चीज है? क्योंकि आप बताया कि फलाह का ताल्लुक किस चीज से है? तज़किए से। वो फलाह तो आ गया جس نے تزکیہ کروا لیا. اب یہ اہمیت سمجھ میں آ گئی کہ تزکیہ کروانا ہے, سب ایگری کر گئے نا اس بات پہ. اور تزکیہ کروانے کا فائدہ کیا ہوگا؟ فلاح ملے گی, فلاح مل جائے گی. یہ فلاح مفلحون کے الفاظ قرآن مجید میں استعمال ہوئے ہیں, وہ لوگ جو مفلحون ہیں, جو فلاح پا گئے, ان کے لیے فرمایا وَتُوبُوا إِلَى اللَّهِ جَمِيعًا أَيُّهَا الْمُؤْمِنُونَ لَعَلَّكُمْ تُفْلِحُونَ. اے مومنو, تم سب اللہ کے سامنے توبہ کرو, توبہ کرو اپنے گناہوں سے, اور تمہیں کیا ملے گی؟ اس توبہ کی وجہ سے تم فلاح پا جاؤ گے, تمہیں فلاح مل جائے گی. طریقہ بتا دیا. پھر فرمایا قد افلح من تزکا, جس نے تزکیہ کروایا وہ بھی فلاح پا گیا. ہے جی, تو فلاح پانے کے طریقے مختلف, توبہ کرنے سے فلاح مل گئی, تزکیہ سے بھی فلاح مل گئی. پھر آگے فرمایا قد افلح المؤمنون الذين هم في صلاتهم خاشعون, نماز کے ساتھ جو خشیت حاصل کرتے ہیں, ڈرتے ہیں نماز میں, تو ان کو بھی کیا ملے گی؟ فلاح مل جائے گی. فلاح کے اب تین طریقے بن گئے, توبہ سے اور نماز سے اور اسی طرح تزکیے سے. تو بھائی فلاح کہتے ہیں کسی بند چیز کے کھولنے کو, اس کا ترجمہ جو کیا جائے گا فلاح, جو کسان ہوتا ہے نا, یہ ایگریکلچر والے لوگ ہوتے ہیں جو زمین کو پھاڑتے ہیں اس میں بیج ڈالنے کے لیے, یہ کیا کرتے ہیں؟ یہ بھی فلاح کہلاتے ہیں. اور اسی طرح جو بندے کے کھلے ہوئے ہوٹ ہوں, تو اس کو بھی راجل افلاح کہتے ہیں, کھلے ہوٹوں والا بندہ. تو لفظی معنی کیا ہے؟ کھولنا. لیکن کس چیز کو کھولنا؟ سعادت کو کھول دینا, انسان کو عزت ملے, کامیابی کو کھول دینا, برکتوں کے دروازے کو کھول دینا. اچھا بتاؤ, یہ ہم سب چاہتے ہیں نا کہ ابھی ہمارے لیے برکتوں کے دروازے کھل جائیں, دنیا آخرت کی کامیابیوں کے دروازے کھل جائیں, ہے جی, ہمیں سعادت دے لے. دوسرے لفظوں میں ایسی کامیابی کہ جس کے بعد ناکامی نہ ہو, ایسا ہم سب چاہتے ہیں نا بھائی. آپ دیکھو نا, چھوٹا سا بچہ ہوتا ہے, پڑھتا ہے, محنت کرتا ہے. کیوں محنت کراتے ہیں؟ ڈاکٹر بنے گا, اٹرنی بنے گا. کیوں بنے گا؟ ہمیں پتہ ہے کہ ڈاکٹر اٹرنی پیسے کماتا ہے, ہے جی, تو اس کو کامیابی ملے گی. ماں باپ بچے کو لگے ہوتے ہیں, کر کر محنت, وہ بےچارا لگا ہوتا ہے, بچے کو تو سمجھ نہیں آ رہی تھی کیوں کرا رہے ہیں, روز ڈانٹتے ہیں, ہے جی, پڑھو پڑھو پڑھو, کیا ہے وجہ؟ یہ ہے, پڑھو گے تو کامیاب ہو جاؤ گے, ایسی عزت ملے گی کہ پھر ذلت نہیں ہوگی, اللہ کے ہاں ایسی قبولیت ملے گی, مردود نہیں ہوگی. دنیا کی کامیابیاں اور آخرت کے دن کی کامیابیاں کس چیز سے وابستہ ہو گئی؟ تزکیے سے, سچی توبہ کرنے سے, اور خشیت والی نماز پڑھنے سے فلاح پا گیا. اب ہم سب چاہتے ہیں ہم بھی فلاح پا جائے, ہے نا. اب اس فلاح کو حاصل کرنا, اس کے لیے انہوں نے بتایا کہ یہ چیزیں ہیں. تو بتایا یہ جا رہا ہے کہ علماء نے بتایا کہ دیکھو یہ تزکیہ جو نصیب ہوتا ہے نا, اب یہ بات ہمیں یہ ترتیب تو سمجھ میں آ گئی ہے الحمدللہ, کہ بھئی توبہ کرنی ہے سچی, پھر اس کے بعد کیا کرنی ہے؟ اپنے آپ کا کھوٹ نکلوانا ہے. اب یہ ترتیب بن گئی نا, وہ تین چیزیں ہیں, تین چیزوں کو ترتیب بار بھی بتا دیا کہ پہلے توبہ کرو. آج پکی سب دل میں توبہ کر لو کہ ہم نے جو زندگی میں گناہ کیے آج کے بعد ہم توبہ کر لیں, اللہ آئندہ تو آئندہ گناہ نہیں کریں گے. علم اور ارادے کے ساتھ برا چھوڑ دیا, جانتے بوجھتے ہوئے اپنے رب کو ناراض نہیں کریں گے. اور دوسری چیز کیا کریں گے؟ اپنے اندر سے گناہ کو نکالنا, کھوٹ کو نکالیں گے, تزکیہ کریں گے. جب تزکیہ نکلے گا, اللہ خشیت والی نماز عطا کریں گے, عبادت عطا کریں گے, ٹھیک ہے نا. تو وہ بھی حاصل کرنی ہے, عبادت بھی کرنی ہے پھر. تو یہ ہو گیا آپ طریقہ. اب جو اس میں مشکل بات تھی وہ تزکیہ حاصل کرنی. اس کو کیسے حاصل کریں؟ اللہ تعالیٰ نے جو ہے مومنین سے وعدہ کیا کہ مومنین کو اللہ تعالیٰ تزکیہ عطا کریں گے, جو توبہ کرے گا محنت کرے گا اللہ اس کو عطا کریں گے. جو ایمان والا ہی نہیں ہے اس کو تزکیہ نہیں ہوگا, اس کا تو پاک نہیں ملے گی. وہ چاہے سڑکیں بنوائے, چاہے وہ جو ہے ہسپتال بنواتا پھرے, جو مرضی کرتا پھرے, جب اللہ سے اس کا تعلق ہی نہیں ہے تو اس کو تزکیہ بھی نہیں ہوگا, وہ پاک اور صاف بھی نہیں ہوگا, جو مرضی کرتا پھرے, اس کو نجس کہا گیا ہے, پاک نہیں ہے. تو سمجھ آ رہی ہے نا الفاظ کہ کیوں نجس کہا جا رہا ہے؟ اس لیے اس کا تزکیہ ہی نہیں ہوا. پرانا کپڑا ہے, کھوٹا کپڑا ہے, گندی چیز ہے, اس کا جو ہے تزکیہ نہیں ہوا, یہ اس کا ڈیفیکٹ ہے. لیکن ایمان لے آنے کے بعد اب تزکیہ کا پروسیس شروع ہو جائے گا. ایمان والا جو ہے وہ توبہ کرے گا اور تزکیہ کا پروسیس. اب ایک تزکیہ ہے کہ ہم نے دنیا میں آ کر تزکیہ کرنا ہے, صاف اور ستھرا ہونا ہے یہاں پر. لیکن اگر فرض کیا کھوٹ رہ گئی اور موت آ گئی, اللہ کریم اتنے ہیں کہ اللہ فرماتے ہیں تم اگر ایمان کو بچا لو گے, کلمے کے ساتھ موت آ جائے گی, تو ہم آخرت میں بھی تمہارا تزکیہ کر دیں گے, تمہیں پاک کر دیں گے. لیکن اب طریقے میں فرق ہوگا, طریقے میں فرق ہوگا, ہے نا, طریقے میں فرق ہوگا. اللہ اچھا, اب دنیا میں جو انسان کا پاک ہونا ہے, اس کی مثال یوں سمجھیے کہ انسان زمین کی طرح ہے, مٹی کی طرح, مٹی کا بنا ہوا ہے انسان. تو مٹی کو پاک کرنے کا سچی مسئلہ یہ ہوتا ہے کہ اگر اس پہ سورج کی روشنی پڑتی ہے نا, ٹکا کے اور خشک کر دیتی ہے, تو یہ زمین پاک ہو جاتی ہے نا. ایک طریقہ تو یہ ہو گیا. اور دوسرا طریقہ یہ ہے کہ بارش برستی ہے اور خوب برستی ہے, خوب پانی بہتا ہے, پانی بہتا ہے, بہتا ہے, بہتا ہے, حتیٰ کہ جو بھی گندگی ہوتی ہے سب کو وہ پانی لے کے چلا جاتا ہے. اب جب پانی چلا گیا, زمین خشک ہوئی, یہ زمین کیا ہے؟ پاک ہے. اس پہ کیا کر سکتے ہیں؟ پاک زمین پہ نماز پڑھ سکتے ہیں, کیونکہ نماز کی شرط ہے, کپڑوں کا پاک ہونا, بدن کا پاک ہونا, جگہ کا پاک ہونا, یہاں پر نماز ادا کی جا سکتی ہے ایسی مٹی کے اوپر. کبھی کبھی میں آپ کو بتاؤں, زمین پہ نماز پڑھنا چاہیے, براہ راست سجدے والی جو یہ ہے نا زمین, ہم ہر وقت کارپٹ پہ ٹیکتے ہیں. کبھی موقع ملے نا سعودی عرب وغیرہ راستے میں جاتے ہوئے, بس ٹھہر جاتی ہے اور ایک چھیک ہوتی ہے, وضو ہے نا, دو رکعت پڑھ لینا. کہیں موقع مل جائے کسی ڈیزرٹ میں کہیں پر, ہاں جی, ایسی جگہ ہو تو, ایسی جگہ پر جو خشک زمین ہو اور براہ راست اس مٹی پہ سر رکھ کر اور ناک پہ مٹی رگڑنی چاہیے, یہ دو رکعت بھی پڑھنی چاہیے کہ یا اللہ, بس سیدھا سیدھا مٹی کے اوپر منہ رکھ دیا میں نے اور کہہ دیا سبحان ربی الاعلی, اللہ سے اوپر کیا بیچ میں کارپٹ کی رکاوٹ آئی ہوئی ہے, یہ بھی ہٹنی چاہیے, کوئی چیز درمیان نہیں ہونی چاہیے, مٹی پہ ڈائریکٹ منہ رکھنا چاہیے, آج کی کساری ایسے رگڑ رگڑ کے معافی مانگ لینی چاہیے. میں آپ کو سچی بات کا یہ بھی تجربہ کرنا چاہیے. اب دیکھو انسان کا دل مٹی کی مثال ہے, اور جو صحبت شیخ ہوتی ہے نا, اللہ والوں کی صحبت میں بیٹھتے ہیں, یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین, کے الفاظ قرآن میں بتائے جاتے ہیں. اللہ فرماتے ہیں اللہ والوں کی صحبت میں بیٹھو, تو اللہ والوں کی صحبت میں کیا ملتا ہے؟ یہ ان کا دل سورج کی طرح شعائیں مارتا ہے, ان کے دل سے سورج کی شعائیں جیسے نکلتی ہیں نا, اور وہ جو پاس بیٹھتا ہے یہ ایسی ہیٹ اس کو دیتے ہیں کہ اس کا تزکیہ کر دیتے ہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہ ہیٹ میکسیمم کی, اس لیے صحابہ کرام آتے تھے ایک لمحہ بیٹھا کرتے تھے اور وہ ایسا زبردست ہیٹ نکلتی تھی روشنی سورج کی کہ اس نے سب گناہوں کو جلا کے رکھ دیا. پاک صاف کر دیتی تھی. صحابہ کی مثال ماشاءاللہ زبردست, کہ تابعین ان کے پاس آتے تھے, صحابہ کو دیکھتے تھے, تابعی بن جاتے تھے. واہ بھائی واہ, اصحابی کل نجوم, फिर ये काफी भी ऐसा साफ हो जाता था, इसकी सबक में कोई आके बैठता था तबा ताबी बन जाता था। ये करूं इस बात का बाद में खोट आने लगा, तो फिर जो है उस जमाने में फिर इलम पढ़ाने वाले उलमा मशायख बन गए, और ये तस्किरा की मेहनत करने वाले फिर मशायख जो है ये भी बन गए। पहले शुरू शुरू में तो भाई उनकी सोबत में ऐसे बैठते थे उसे चमका देते थे, लेकिन अब अगर कोई बर्तन बहुत खराब हो जाए उसको मांगना पड़ता है ना। अगर हम भी बर्तन साफ सुथरा था तो क्या कहेंगे, बड़े तो पानी डालेंगे ऐसे लाएंगे चल मेरे भाई साफ, उसके लिए उसको रगड़ना शुरू कर देंगे कोई भी नहीं रगड़ेगा। जो बन बना के साफ सुथरा आता है तो शेख भी क्या करता है, थोड़ा सा पानी डाला ऐसे दो चार चक्कर मारे उसको पानी की हिदाया चल साफ सुथरा नूर डालो इसमें दिनों दिनों में सबक तय हो गए माशाल्लाह जाओ। ऐसे लोग भी आते हैं मशायख की सोबत में कि वो आए और आते ही उनको रिश्वत दे दी चलो खरी खराब हो गए। एक ही मजलिस में किताबों में लिखा है, और कई ऐसे भी हैं जो 20-25 साल रगड़े खा रहे हैं। आप जब गंद खा देंगे तो क्या करेंगे फिर साफ करेंगे। तो शेख की सोबत में रहने से बंदा साफ और सुथरा हो जाता है। जैसे डॉक्टर के पास जाते हैं वो उसको दवाई देता है और दवाई देने से उसका इलाज हो जाता है, इसी का नाम तो है कि उसकी खोट निकाल दे तो सेहत ठीक हो जाती है। लेकिन अगर कोई बंदा डॉक्टर से दवाई भी दे और दवाई सही तरह इस्तेमाल भी न करे और बद परहेजी भी करे, अब ये इसका इलाज कैसे करेंगे डॉक्टर, मुश्किल हो जाएगा ना। तो दोनों तरफ से ये चीज जरूरी है कि डॉक्टर होना चाहिए जो तस्किया करे, और दूसरी तरफ से मेरे भाई वो बंदा हो जो खुद मेहनत भी करे, गफलत ना करे, परहेज इलाज से बेहतर है। शेख के बताए हुए मामूलात पर अमल करना चाहिए। अब ये जो दूसरा तरीका है जिसकी मिसाल दी गई पानी की, कि पानी बरसता रहे बारिश बरसती रहे खूब बहाए और जनाब ऐसे साफ कर, इसकी मिसाल यह है कसरत से जिक्र करना। जो बंदे कसरत से जिक्रुल्लाह करते हैं वो समझो अपने कल्ब के ऊपर बारिश बरसा रहे होते हैं। जिक्रुल्लाह शिफाउल कुलूबी, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम बता रहे हैं जिसे मुबारक है। ये जिक्रुल्लाह क्या चीज है, ये दिल की सफाई है, ये उसकी शिफा है, उसको हीलिंग है उसकी, तो ये करने वाली चीज है। अब शेख क्या करता है, वो कहता है कि तस्किए के लिए एक तो सोबत अख्तियार करो, वक्तन फवक्तन शेख की सोबत में बैठो, और साथ ही साथ प्रिस्क्रिप्शन किस चीज की देते हैं, जिक्रुल्लाह की। अच्छा आप बताओ अगर किसी बीमारी का इलाज के लिए आप टू वे से इलाज करें तो ज्यादा क्या हो जाएगा, एक है कि बस आप कहेंगे हमें शेख की जरूरत ही नहीं है। आजकल बहुत सारे लोग ऐसे हैं वो कहते हैं हमें तो शेख की जरूरत ही नहीं है। अच्छा भी नहीं जरूरत, क्या करोगे, तस्किया हासिल करना तो जरूरी है, क्या बगैर तस्किए के चले जाओगे तो आगे जाके फिर नुकसान खाओगे। तो अब तस्किया का असलहमन तजक्का वो तो जरूरी चीज है, तुम कहते मुझे शेख नहीं चाहिए, अच्छा भी नहीं चाहिए, क्योंकि दूसरा तरीका भी है, वो तरीका है जिक्रुल्लाह का, चलो भी तुम जिक्रुल्लाह करोगे। लेकिन अगर दो एक चीजें इस्तेमाल करोगे तो ज्यादा फायदा होगा ना, काम आसान हो जाएगा, दो तुमने इस्तेमाल किए। और यही चीज अल्हम्दुलिल्लाह मशायख जो है वो बताते हैं कि तुम जो है सोबत में भी आया करो और उसके साथ साथ तुम जिक्रुल्लाह भी किया करो। और हालांकि हकीकत देखा जाए तो अगर टिका के धूप पड़े और सूरज की शुआएं पड़े तो काम आसान नहीं है, मुश्किल है। इसके मुकाबले में धोते रहो वो मुश्किल काम है। तो दोनों चीजें करोगे बहुत ही आसान हो जाएगा, और ये अजमाई हुई चीज है। या शेख तशरीफ लाए और माशाल्लाह उन्होंने कल्ब के ऊपर मेहनत की है जी, और अल्हम्दुलिल्लाह कितनों को पाक और साफ कर गए, उनकी सोबत के असरात हुए, हम तो उसके विटनेस है ना, हमने तो अपनी जिंदगी में ये चीज देखी हुई है अल्हम्दुलिल्लाह। अब ये एक से अब ये बात समझ में आ गई कि दुनिया में अगर फलाह पानी है, तस्किया करवाना पड़ेगा, तौबा करनी पड़ेगी, तस्किया कराने पड़ेगा और अपनी इबादत को खुशियत के साथ करना पड़ेगा, सही इबादत करनी पड़ेगी। जब ये कर लोगे फलाह पा जाओगे, दुनिया आखिरत की खैरें ले जाओगे, ठीक है, अल्लाह का वादा है। और अगर ये तस्किया ना करवाया अब क्या होगा, वादा है कि आखिरत में भी अल्लाह पाक करेंगे। कैसे पाक करेंगे, वो ऐसे ही है भाई जैसे इस दुनिया में कोई बंदा बीमार होता है तो उसको अस्पताल में दाखिल किया जाता है, तो ऐसे ही जो रूहानी बीमार होगा उसको भी जो है आखिरत के अस्पताल में दाखिल किया जाएगा। वो अस्पताल क्या होगा, कब्र का अजाब, हशर के दिन का खड़ा होना और जहन्नम में दाखिल किया जाना, ये वो यहाँ सारा प्रोसेस बना हुआ है। जो लोग जो ईमान से महरूम हो गए वो तो महरूम हो गए, अगर तो बंदा गया वहां पर है जी इमरजेंसी रूम चला गया और वो ठीक ठाक था, उसको बड़ा मुझे कुछ नहीं था, उन्होंने थोड़ा सा पूछा कि भाई आप यहाँ आए हैं क्या प्रॉब्लम है, ये क्या चीज है, थोड़ी सी उन्होंने हिस्ट्री ली, उन्होंने महसूस किया कि यार इसके तो कुछ भी नहीं है, ये तो ठीक ठाक है, तो उनको कहेंगे भाई उधर वेटिंग रूम है आप वहां थोड़ी देर बैठे अभी डॉक्टर साइन करेंगे एंड यू पर जाओ, कोई मतलब ही नहीं आपके लिए है ना। और जो उधर बिठाएंगे ना वो वेटिंग एरिया आमतौर पे जरा कंफर्टेबल किस्म का होता है, तो ऐसे बंदे को कब्र में क्या किया जाएगा, जो उसकी थोड़ी सी हिस्ट्री ली और अगर वो ठीक ठाक निकल आया तो चलो उसे कहेंगे तुम तो ऐसे करो कि तुम तो दुल्हन की नींद सो जाओ, नम कनूमतिल उरूसी, करवा साहब ठीक है हो गया काम तुम्हारा है। उन्होंने हिस्ट्री कौन सी पूछनी है शुरू में, मर रबू का, तेरा रब कौन है। अब दूसरे लोग जो है उनको अपने रब का ही नहीं पता, वो तो कहते हैं मेरी जॉब मुझे पालती है, मेरा कारोबार मुझे पालता है, वो तो उनको तो भरोसा ही नहीं है कि अल्लाह पालते हैं जी, वो तो कहते हैं हम अपने जोर बाजू से हमने अर्न किया है, हमने मेहनत की है, हमने फला किया है, आई एम दिस आई एम दैट, तो रब पे तो उनका भरोसा ही नहीं है। फिर पूछा जाएगा मन नबी जो का, भाई तुम्हारा नबी कौन है जी, तो नबी वही है जिसकी जिसको फॉलो किया है। अब पता ही लगे हिंदू है मुसलमान है, आप बताओ कि भाई वो नबी को कैसे मानता है। आप कहीं खड़े हो जाए और कहे जी यार ये बताओ कि सिख इनमें कौन है और हिंदू कौन है, तो आप क्या देखेंगे, पगड़ी खगड़ी वाले को देखेंगे, खड़े वाले को देखेंगे है जी, दाढ़ी शाड़ी देखेंगे उसने ऐसे बनाई हुई होगी लपेट के, तो अब आप कहेंगे ये तो सिख है ना। अगर उसने अपनी पगड़ी भी उतार दी, अपनी दाढ़ी भी मुटवा दी है जी, कड़ा छड़ा भी उसने उतार दिया और जो है ऊपर से तिलक लगा ले है जी और ऐसे चीजें कर ले, तो आपको कंफ्यूजन हो जाएगी, आप कहेंगे ये पता नहीं हिंदू है मुसलमान अपना सिख है नहीं पता। इसी तरह एक बंदा मुसलमान है या काफिर है कैसे पता चलेगा, जाहिर अपीयरेंस से देखेंगे ना उसको, आपने कैटेगराइज करना है कि इसको किसी डब्बे में डालो। आजकल तो लोगों ने अपने नाम ही बदले हुए हैं, एक बंदे का नाम है अल्ताफ, वो कहते हैं मेरा नाम है अल्ताफ, मतलब फोन करता है कंफ्यूज है मैंने गलत फोन किया किसी को अल्टैफ। अच्छा फिर उसके बाद वो उसकी ईमेल आई, ईमेल में मैंने देखा कि टैफ के बाद उसने डाट डाला हुआ एल को उसने फर्स्ट नेम बना दिया और टैफ जो है ना उसका लास्ट नेम बन गया। अब उसको जो है फर्स्ट नेम एल, उसने ऐसा कॉम्बिनेशन बनाई देखिए यार कैसे दिमाग लड़ता है क्या जबरदस्त दिमाग लड़ा है ना। अब उसके जो होंगे गैर मुस्लिम होंगे उसको कहते होंगे मिस्टर एल, एस एल नाम होता है कहते उसने मैच कर दिया अपने आप को मिस्टर एल। کسی طرح چلے گا, مسلمان ہے کافر ہے؟ میرے بھائیو سوچو تو صحیح. تو یہ جو ہے آگے پوچھا جائے گا ماں دینو کا, کہ تیرا دین کیا تھا, تم پریکٹس کیا کرتے تھے, ہیپی برتھ ڈے مناتے تھے جی, اب آ رہا ہے ترکی کھاؤ گے, فلاں کرو گے, سارے کرسمس آ گیا, ہیپی ہالیڈیز آ گئے, فلاں ہو گیا, یہ ساری چیزیں اگر کریں گے تو پھر کیا بنے گا؟ اس نیت سے کہ بھائی تھینکس گیونگ ہے, چلو بھائی تھینکس گیونگ منائیں گے, یہ نیت کر لی تو گناہ ہو گیا. اگر تو فقط ترکی کھانے کی نیت کی تو کھاؤ بھی, حلال ذریعہ ہے ماشاء اللہ, کھاؤ تو نو پرابلم. لیکن اگر تھینکس گیونگ کی نیت کر لی تو مشابہت ہو گئی, ریلیٹ کر گئے, جب اللہ نے تھینکس گیونگ نہیں بنائی تم نے بنا دی ہے, تمہاری پریکٹس تمہارا دین کچھ اور ہو گیا, اس چیز کا خیال رکھنا ہے. اب جو بندہ گڑبڑ کر کے آیا ہے, فیل ہو گیا امتحان, کچھ کچھ ٹیسٹ کیا انہوں نے تو گڑبڑ ہو گئی, اب کیا کیا جائے گا؟ اس کا علاج ہوگا. اب جیسے فزیکل تھراپسٹ کیا کرتے ہیں, بندے کو سر میں درد ہو اور جسم میں درد ہو تو فزیکل تھراپسٹ کے پاس بھیج دیتے ہیں, بیک پین ہوتے ہیں وہ پٹر اس پہ کھینچتے ہیں, اس کے مسل شکل فلاں یہ وہ رگڑے دیتے ہیں, اس کو کرتے ہیں نا, ایسے ہی قبر کے اندر ایک مٹھی چاپی ہوگی اور اس کا نام کیا ہوگا؟ اس کا نام ہے ضبطہ قبر, ضبطہ قبر, یہ لفظ ہے. ضبطہ قبر میں کیا ہوگا کہ قبر اس کو کھینچے گی اور اس کی پسلیاں ایک طرف کی دوسری طرف چلی جائیں گی, ایسا اس کو پریس کرے گی. یہ کیا کہا جا رہا ہے کہ بھائی اس کی فزیکل تھراپی اب کی جا رہی ہے, اور قبر کہے گی کہ بدبخت مجھے سب سے زیادہ نفرت تجھ سے تھی. اس کی قبر اس کو کیا کہے گی؟ تو زمین پہ جاتا تھا نا تو مجھے تمہاری وجہ سے سخت نفرت تھی تم سے, آج تم آ گئے ہو, آج میں تمہارا کچمر نکال دوں گی. انتظار میں ہوتی ہے قبر. اچھا اب کیا ہوا, ایمرجنسی روم والے نے دیکھا کہ بھائی یہ مریض ہے, وہ جلدی جلدی کہتے ہیں آئی وی لائن لگانی ہے اس کو, آئی وی لائن لگاتے ہیں نا. تو قبر میں بھی اسی طرح عجیب الفاظ, حدیث مبارک میں اللہ نے اپنے اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں کہ وہ بندہ جو بے نمازی ہوتا ہے نا, ایسے بے نمازی کے لیے اللہ تعالیٰ نے ایک جو ہے ازدہا سانپ جو ہے سنیک بڑا والا وہ وہاں پر رکھا ہوا ہے, اور وہ اس کو ڈرپ کی طرح پوائزن انجیکٹ کرے گا, خطرہ خطرہ خطرہ, ہر دفعہ جب وہ جائے گا اور بندے کو شدید پین ہوگا. بعض میڈیسن ہوتی ہیں پین فل ہوتی ہیں, ان کو آہستہ آہستہ ڈالتے ہیں, جو قدم ڈالے تو وہ تو پین برداشت نہیں کر سکتے, یہ آہستہ آہستہ اب یہ اس کو ٹریٹمنٹ مل رہی ہے. پھر اسی طرح میں سٹوری چھٹ کرتا ہوں کہ حشر کا دن آئے گا, اب اس کی ڈیٹیل ہسٹری لی جائے گی, اس کو اللہ تعالیٰ کے سامنے پیش ہونا پڑے گا. وہاں کے بھی چار سوال بتا دیے گئے کہ وہاں اللہ تعالیٰ ڈیٹیل ہسٹری میں پوچھیں گے کہ اپنی زندگی کیسے گزار کیا ہے. اور یاد رکھو جس سے اللہ تعالیٰ نے پوچھ لیا نا وہ مارا گیا. ہم امیگریشن سے گزرتے ہیں نا یہاں پر, جس زندگی کا اندر ٹھپا لگ گیا وہ تو گیا ہستا ہوا, ہستا ہو گیا. جس کو انہوں نے کہا کہ بھائی مقدر کمرہ ہے, آپ نے وہاں ذرا جانا ہے ڈیٹیل ہسٹری کے لیے, بس اب اس کا دل دھڑکنا شروع ہو گیا, کچھ ہوا. جب تک کہ اب وہ ڈیٹیل ہسٹری سے میں کلیئر نہیں ہوتا, گھر تو نہیں جا سکتا نا, جنت میں داخل نہیں ہو سکتا وہ بندہ جس کی ڈیٹیل ہسٹری شروع ہوئی. اور جس سے رب نے پوچھ لیا, جو دلوں کے بھید جانتا ہے, تو پوچھنے والا بلا وجہ تو نہیں روکے گا نا, وہ تو کسی حساب سے ہی روکے گا نا. تو باہر دعا کرے کہ اللہ بے حساب معاف کر دے, بے حساب معافی کے لیے دعا مانگنی چاہیے. تو پہلا سوال کہ زندگی کیسے گزاری, لو بھی کر لو, آپ اپنے آپ سے سوال پوچھ لو زندگی کیسے گزاری ہے, ہم پاس ہونے والے ایک بھی پاس نہیں ہوتا. پھر پوچھا جائے گا اس سے جوانی کیسے گزار کے آئے ہو, ایک اور رگڑا نکل گیا نا, پھر اسپیشلی یوتھ ٹائم, آج کل تو یوتھ ٹائم بھی تو کہتے ہیں بوڑھے ہوں گے نا پھر اس کے بعد دیکھیں گے, ابھی تو آج میں یوں لمبی انجوائے ہے جی, کانسیپٹ ہی چینج ہوا ہوا ہے, یہ وقت تو انجوائے کرنے کا ہے, یا بوڑھے ہوں گے تو انشاءاللہ نماز پڑھا کریں گے, अल्लाह ताला ने डिटेल हिस्ट्री में क्या रख दिया कि यूथ टाइम कैसे स्पेंड किया, कि वक्त भी दिन बूढ़ा हो गया, मुझे बताओ वो क्या करेगा, वो करने कुछ नहीं रहा कि करेगा क्या है? एक बंदा यहाँ आया पाकिस्तान से 2 महीने की विजिट के लिए, और जब जाने लगा मैं, हमारे जानने वाला था, मेरी मुलाकात हो गई, मैंने कहा जी आपने माशाल्लाह अमेरिका देखा, आप चीज वंडरफुल, अब आप वापस जा रहे हैं? कहते हाँ, लेकिन मैं एक बात बताऊँ, अल्हम्दुलिल्लाह मैं 2 महीने यहाँ रहा, मैंने जो है ना शराब नहीं पी, मैंने जो है कोई जना नहीं किया, कभी कमाल कर दिया तूने, 2 महीने तो रहा तूने ये काम नहीं किया, मैंने कहा तू ये क्यों नहीं कहते, तुझे करने नहीं दिया, तू तो इसी ताक में चल रहा था, इसी इंतजार में था कि भाई तुझे कुछ लिफ्ट कराए तो तू कर गुजरे सब कुछ, 2 महीने के अंदर तू ये क्लेम कर रहा है? मैंने कहा यार यहाँ पर बंदे 20 साल से रह रहे हैं, उनको चाव की मिलता, तू अपनी बात कर रहा है 2 महीने की, जी बात है, क्या बात करते हो? लोगों के जहन अच्छी होते हैं। फिर पूछा कि माल कहाँ से कमाया और कहाँ खर्च किया, ये भी सवाल पूछा जाएगा, और आखिरी सवाल कि तूने इलम पर कितना अमल किया। आज तो किसी पूछे ना वो कहते हैं मैं सब जानता हूँ, मुझे पता है, किसी को समझाने लगे ना वो कहते हैं मुझे पता है, आप ज्यादा मुझे ना समझाए, मैं सब जानता हूँ। अल्लाह पूछेंगे जो जानते थे सब उस पर अमल कितना किया। अब देखो कुरान जी क्या है, तो इज़ा मरिज़्तु फ़हुवा यशफ़ीन, कि मैं जब बीमार हो जाता हूँ तो वो मुझे शिफा देता है। अब अल्लाह ताला ये तकलीफें देकर उसको जो है शिफा दे रहे हैं, और जो मुनाफिकीन हैं इनके लिए सबसे ज्यादा अज़ाब है, इन्नल मुनाफिकीन फिद्दर्किल असफल मिनन्नार। मुनाफिकीन कहाँ होते हैं? काफ़रों में होते हैं, मुशरिकीन में होते हैं, आतिशप्रस्तों में होते हैं, नसारा यहूद में होते हैं, या फिर तो सबसे ज्यादा हमें किसी से डरना चाहिए कि कहीं मेरे में निफाक तो नहीं है। इस पे हजरत उमर रज़ी अल्लाह अन्हु भी डरा करते थे, और हम बेखबर फिरते हैं, बेपरवाह फिरते हैं कि कोई गली नहीं है जी। तो सबसे ज्यादा डरने वाली बात हमारे लिए क्या है कि कहीं मैं मुनाफिक तो नहीं हूं, ये डरने वाली बात है। तो अब देखो इन मुनाफिकीन के लिए अल्लाह ने सबसे ज्यादा सख्त सजा रखी है। अब जहन्नम के अंदर जिन बंदों को डाल दिया जाएगा, जो मोमिनीन हैं, ईमान वाले हैं, ये जहन्नम के ऊपर दर्जे में रहेंगे, मुनाफिकीन सबसे नीचे वाले दर्जे में रहेंगे। तो यू समझो कि एक है सबसे नीचे दर्जे में जाना, या एक है तज़किया के लिए ऊपर वाले दर्जे में रहना, है तो दोनों ही टेरिबल। जिसमें सबसे नीचे वाले में चले जाना तो बहुत ही टेरिबल है ना, यहूद और नसारा और आतिशप्रस्त और मुशरिकीन से भी वर्ष हालत में जाना। इसलिए लिफाफ के लिए बहुत ख्याल रखना है, और उसके साथ साथ भाई ऊपर वाले दर्जे के अजाब से भी बचना है। अब जितने भी अजाब बताए जा रहे हैं जहन्नम के, ये ऊपर वाले दर्जे के लिए बताए जा रहे हैं, क्योंकि नीचे वाले तो ऑटोमेटिक समझ में आ गए ना, मुसलमानों को ही बताया गया ना, कुरान में ये बातें बताई गई ना, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हदीस में बताई, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को मेराज में जाकर जो बातें समझाई गई, भाई अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को क्यों बताई गई है? कि अपनी उम्मत को बता देना कि वहां ये ट्रीटमेंट मिलेगी, बाकी दूसरे लोगों को बताओ ना बताओ तो फिर एक ही बात है ना। तो लेकिन इनके लिए स्पेशल अब क्या कहा कि भाई ऐसे भी होते हैं बाद मरीज जिनको अलहदा कमरे दिए जाते हैं, क्योंकि उनको कंटेजियस डिजीज होती है, क्वारंटीन उसको कहते हैं। एक बार अलहदा कर तो फरमाया मकानन रज़िकन, कि ऐसे कमरे होंगे जो तंग होंगे कि बैठे नहीं जा सकेगा, तो लेटर जा सकेगा ना, अपने टांगों को सीधा किया जा सकता है। वो वहां कहेंगे दाउ होना लिखा सबूर आओ, हे अल्लाह हमें तो इसकी बजाय मौत ही दे दे, आज एक दफा मरने को ना मांगो, बल्कि क्या करो वदउ सबूरन कसीरा, कई मौतें मांगो, एक मौत क्यों मांगते हो? तुमने हमारी आयतों को छुटला दिया, तुमने हमारे आयतों को प्रवाहित करा है जी, अब तो घबरा के ये कहते हैं कि मर जाएंगे, मर के भी चैन न पाया तो किधर जाएंगे, फिर किस जाएंगे। अब जहन्नमी जो है खाना मांगेगा, भूख लगी है जी कुछ खाने को दे दें, कोई बंदा बीमार हो अस्पताल में हो लेकिन मुझे भूख लगी है मुझे खाना दे दो, तो कौन सा खाना देते हैं, जाके जो है कबाब रंगीन से कुछ ले आके उसको खिलाते हैं, ये परहेजी खाना देते हैं, अगर भाई तेरे लिए ये खाना है जी, तो जहन्नमी को भी उसी तरीके से वहां का खाना दिया जाएगा। इन शजरा तुज़्ज़ुकूम طعام الأثيم كالمحل يغلي في البطون كغلي الحميم। कड़वे खाने को खिलाए जाएंगे, बंदे को शुगर हो जाती है क्योंकि आपको आपके लिए करेले पकाए हैं, बड़ी मेहरबानी की आपने, शुगर हो गई है इसको करेला खिलाएंगे ना आप, है मीठा खाते ना सिखा के आप करेले खाएगा। अल्लाह अकबर, अब इसको प्यास भी लगेगी, ये कहेगा मुझे प्यास लगी है मुझे पानी दे दो कुछ मीठा दे दो कुछ, है मीठे शरबत नहीं मिलेगा जहन्नम में। फिर इसको क्या मिलेगा वहां पर, सारे जहन्नमियों के जख्मों के खून की जो पस होगी वो इसको पिलाई जाएगी। इसको लिखा है कि रिसलीन दी जाएगी, वला ताम इल्ला मिन रिसलीन ला याकुलुहु इल्ला अल-खातिऊन। जो शांदा खिलाते हैं ना इसको, अब ये जहन्नम का जो शांदा, हदीस पाक में आता है कि वो रिसलीन इतनी गर्म होगी कि जहन्नमी जब पिएगा तो उसके अंदर की इंटेस्टाइन जो है वो कट कट के गिर जाएगी, अल्लाह फिर रिपेयर कर देंगे, फिर पिएगा फिर गिरेगी। अब देखो अस्पताल में जाते हैं वो कहते हैं भाई आपको अस्पताल के गाउन पहना दिए जाते हैं तो यूनिफॉर्म होता है, तो इसी तरीके से अल्लाह ताला भी बाद जो जहन्नमी होंगे उनको वहां का लिबास पहनाएंगे। सरादीलुहुम मिन पतीवान, वहां पर आप इनको जहन्नमियों के लिबास पहनाए जाएंगे, तो बदबू होगी जैसे कुत्ता मर जाए तो कितनी बदबू आती है। फरमाया फुकाने के ऐसे समझो कि दुनिया के अंदर जितने जानदार हैं ना उन सब जानदारों को अगर मौत आ जाए और वो गल सड़ जाए और उनकी जो बदबू निकलेगी ये उनके लिबास में से बदबू आएगी। आज तो कहते हैं रूम फ्रेशनर लाओ ना, डिओड्रेंट ले लगाया, वो आप मेरे पास में बैठे वहां से करेंगे आ जाएंगे, ये तस्किया करवाने के इंतजार में बैठे हुए। अच्छा आप देखो आजकल औरतें जो है ना ये बेपर्दा होने लगती है, थोड़ा 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 आहिस्ता आहिस्ता आहिस्ता, आप देखें पहले जो है पूरा पर्दा करती थी चेहरा भी ढांप के रखती थी, फिर उन्होंने कहा भी चेहरा ढांपना तो कोई जरूरी नहीं होता ना, क्यों भाई आप लोग नेक हो गए, ताबा के जमाने में चेहरा ढांप लिया था, ताबईन तबा ताबईन में चेहरा ढांप के रखा, 1400 साल से चेहरा नंगा नहीं किया, आप बड़े नेक लोग आ गए हैं, उम्र बड़ी नेक हो गई है, चौबीस चेहरा ढांपना छोड़ दो, ये तो नहीं कहीं लिखा हुआ, जो देखेंगे ये कौन होंगे फरिश्ते हैं ये, तो अब जरा चेहरा नंगा कर लो। फिर कुछ अर्सा गुजरा सिर पे वो जो सही तरह से पहले पहनते थे काट वगैरह वो हटा के दुपट्टा पहन दिया, वो दुपट्टा फिर थोड़े दिनों बाद पता चला कि वो तो लटक ही रहा होता है बस नीचे और यहाँ से थोड़ा सा पड़ा होता है रुमाल अरे बाजू बहनों ने तो बस ऐसे रुमाल से रखा होता है और पीछे सड़क पर लटका होता है। मैंने एक औरत को देखा रेड लाइट पे खड़ा हुआ था, अभी मेरी गाड़ी की पार्किंग वो जो है ना लाइट आ गई ना तो मेरे सामने से एक बेटी औरत गुजर रही थी, यकीन जाने कि उसका दुपट्टा सड़क पर ऐसे लटक रहा था, तो वो सड़क खराब कर रही थी, मैंने सही आया कोई इसको क्या है सिर पर रखने की चीज थी जमीन पे ऐसे तमाशा बना के ले जा रही है। अच्छा फिर ये दो औरतें भी आगे निकले, फिर उन्होंने बाजू लगी करनी शुरू कर दी, अब थोड़े थोड़े पहले यहां तक बाजू लगी करती थी फिर इसके आगे का कंधे तक अब नंगे हो गए, फिर उसके बाद अब नीचे से शलवार जो है ना वो कस्में निकालने शुरू कर दी, रोज बरोज अब नीचे से सुखड़ती चली जा रही है। तो असल में शौक किस चीज का है, महंगे होने का शौक है ना, चलिए हम क्या कहेंगे इसको, नहीं है, उन्हें क्या शौक है, यकदम कर नहीं सकती, आज करती चली जा रही। हदीस मुबारक में आता है कि जो औरत दुनिया में बेपर्दा फिरने की आदी होगी, अल्लाह रब्बुल इज्जत ये सजा देंगे कि क्यामत के दिन इसको नंगा फिराया जाएगा लोगों में। भाई मर्दों को भी कहा गया ना कि तुम्हें नंगा फिराएंगे, तो वो भी बर्दाश्त नहीं कर सकेंगे, इसको नंगा फिराएंगे, जहां इसके बाप भी देखेगा, भाई भी देखेगा, बेटा भी देखेगा, है जी, बाकी अजीज रिश्तेदार नेबरहुड हर कोई देखेगा, नंगा फिराया जाएगा। तो जो शौक था नंगे होने का, तो ये देख लो। तो जिस पार्क में आता है कि जो औरत इसलिए बने संवरेगी इसको कोई गैर महरम देख सके, कहीं ताल्लुक हो, बातचीत का सिलसिला हो, गुनाहों का ताल्लुक बना हुआ हो, और इसके लिए कपड़े पहन रही हो, बंद समर रही हो, ये फला मुझे देखेगा, या बाजार में मैं शॉपिंग करने जा रही हूँ तो बंद ठन के जाऊं, बेपर्दा होकर जाती है घर में मियां के सामने, आम लिबास पहनती है, बाहर मेकअप करती है और शॉपिंग वगैरह के लिए, तो फरमाया कि जो औरत इसलिए बने संवरेगी कि गैर महरम उसको देख सके, इसकी सजा ये मिलेगी कि अल्लाह रब्बुल इज्जत क़यामत के दिन इसको मोहब्बत की नजर से नहीं देखेगी, गैर को दिखाती है ना, आज अल्लाह इसको मोहब्बत की निगाहों से देखे, उस दिन अल्लाह ने ना देखा तो फिर क्या अंजाम होगा। आगे हदीस पारे की कौर में आया कि जो औरत बेपर्दा होकर निकलती है, जब तक घर लौट कर वापस नहीं आ जाती, अल्लाह के फरिश्ते इसके ऊपर लानत बरसाते। अंदाजा करें, कई मरीज ऐसे होते हैं जिनको जहनी तवाजन नहीं होता, इनको लॉकर्स में रखा जाता है, इनको फोर्सफुली चेन बनाकर अस्पतालों में ले जाया जाता है, है ना, ऐसे ऐसे होते हैं ना। अब साइकियाट्रिक वार्ड में चले जाए, वहां पर मरीज कैसे किस्म के होते हैं, है जी, उनको चेन डाले होते हैं, उसके साथ जबरदस्ती की जाती है। इसी तरह यौम यदऊन इला नार जहन्नम दअन, ऐसे अल्फाज भी ऐसे जैसे मुकर नहीं मारा जाता है, जैसे अल्फाज में भी सख्ती है। तो बिल्कुल इसी तरह फरमाया कि ऐसे बंदे होंगे कि जिनके लिए जहन्नम का हुक्म दिया जाएगा, इनको धकेल कर मार कर जो है ना पीछे से फरिश्ते ले जा रहे होंगे। अच्छा, इसी तरह किसी बंदे का फ्रैक्चर हो जाता है, उसको वो प्लास्टर से चढ़ाते हैं, फिर उसको काट के देखते हैं कि भी कितना ठीक हो गया है, फिर एक्सरे करते हैं, फिर और प्लास्टर चढ़ा दिया जाता है। इसी तरह बाद लोगों की जैसे बीमारियां होती हैं, इनको प्लास्टर बदलते रहते हैं, जहन्नम में क्या होगा, कुल्लमा नुज़िरत जुलूदुहुम बदलनाहुम जुलूदन गैरहा लियज़ूकुल अज़ाब, इनको क्या मिलेगा कि इनकी जिल्द को बदल देंगे, फिर नई जिल्द, फिर उसको बदलेंगे, अजाब आएगा, जिल्द ऊपर से जलेगी, फिर खत्म होगी, फिर अजाब, फिर अजाब, चलता चला जाएगा। इसी तरह बस आखिरी मिसाल देता हूँ, बात खत्म, वो लोग होते हैं जो दूसरों के दिलों को दुखाते हैं, है ना, ऐसे लोग भी तो होते हैं ना जो दिलों के ऊपर जख्म करते हैं, है ना, तो इनके लिए वहां पर जहन्नम में क्या होगा, कार्डियक वार्ड होगा, कार्डियोलॉजी डिपार्टमेंट में इसको इनको एडमिट किया जाएगा। वही लुंडी हुमाचा तिल्लु माजा, इनको एक ऐसी वेल में डाल दिया जाएगा, नारुल्लाह मुखदा, उसमें क्या होंगे, शोले निकलेंगे, और इन शोलों की खासियत क्या होगी, जैसे ये फायर आएगी और आके सीधा हार्ट के ऊपर मिसाइल की तरह अटैक करेगी, अल्लती तफ्तडियो अलल अफ, ऐसी चढ़ेगी उसके ऊपर बार 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 उसके ऊपर चढ़ेगी, और इसके दिल को जो है इस तरह से जख्मी करती चली जाएगी। और ये असल में ये भी अल्लाह की रहमत है, ये भी अल्लाह की रहमत है, अल्लाह ने ये सारे ट्रीटमेंट रखी हुई है, किसके लिए रखी हुई है, अपने मानने वालों के लिए रखी हुई है। काफिरों के लिए क्या रखा हुआ है, वो रोएंगे रोएंगे पुकारेंगे पुकारेंगे, अल्लाह जवाब ही नहीं देगा, पड़े रहो, हत्ता के कहेंगे यकूलुल काफिरु या लैतनी कुंत तुराबा। है, काश कि मैं मिट्टी हूं, मेरी मां ने मुझे जन्म नहीं दिया, जिद से निकलता मैं, क्योंकि अल्लाह उसके तज़किया ही करेंगे, उसको पाक ही नहीं करेंगे, साफ ही नहीं करेंगे। ये तो उनके किस तरह आ रहा हूं जिसके ऊपर अल्लाह रहम फरमाएंगे, अल्लाह उनको पाक कर देंगे। अब देखो, एक है पाकी साफी करना जिसको हमने पोस्टपोन किया हुआ है, हमने कहा हुआ है कि जी आगे जाएंगे देख लेंगे, क्या मतलब कि हम ये डील कर लेते हैं जो ये मैंने आपको बताएंगे, लोगों ने ये डील की हुई है, आगे जाएंगे वहां देख लेंगे। और दूसरी डील क्या है, हमने क्या बताया था कि इस दुनिया में तज़किया हासिल करो, वो तज़किया कैसे हासिल होता है, तौबत से हासिल होता है और ज़िक्रुल्लाह से हासिल होता है। अब मशायख नेमत हुए न के ना हुए, लोग कहते हैं जी पीरों के पास जा रहे हैं, जी बनाओ ये, जी बनाओ ये, कर रहे होता। एक भाई ने मुझे कहा जी आप आए यहाँ दरवाजे से दाखिल हुए, हमने देखा लोग आपके आगे आपके हाथ मिला रहे हैं, आपको बड़ा वेलकम कर रहे हैं, फ्रॉक कर रहे हैं, तो अच्छी बात नहीं है। मैंने कहा भाई उनकी वाबत है, वो मिल रहे हैं, कर रहे हैं, वो कदर कर रहे हैं, तुम क्यों जाने सो रहे हो। अब वो बैठे हुए गिबत कर रहे हैं, ये नहीं समझ रहे कि भाई वो जो बंदा आया है और ये उससे मोहब्बत कर रहा है, अल्लाह ने मोहब्बत उसके दिल में डाली है और इसकी कोई वजह भी होगी, इसको कोई फायदा भी होता होगा, ऐसे तो नहीं बिना वजह आखिर ये चिपक गया। आप बताओ कि अगर तस्किया मिल जाए तो आपको चांद पे भी जाना पड़े तो तुम चले नहीं होगे, तो पक्की साफी मिल जाए क्या मुश्किल है। हमारे हजरत तशरीफ लाया करते थे, वर्जीनिया में होते थे, हम अपना जनाब कहते थे नाश्ता हजरत के साथ कर रहे हैं, यहाँ निकलते थे 5 घंटे में वर्जीनिया पहुंचते थे, हजरत जी के पास आ गए, नाश्ता वहां करना जी गली नहीं है। जब हजरत जी ने वहां जाना बंद कर दिया, वर्जीनिया के साथ कहते थे आप पहले तो हर वक्त आते थे, अब आते नहीं है, मेरे कहीं इतने दूर है यार, कमाल इतने दूर है, पहले तो आप पहले दूर लगता ही नहीं था। अच्छा फिर हजरत जहाँ तशरीफ लाने लगे, घंटे की मुसाफत होती थी, मैंने एक कोर्स कराया हजरत जी ने यहाँ पर, 10 दिन पढ़ाया, मैं दिन में जाप करता था और रात को मैं यहाँ पहुंच जाता था, कोर्स अटेंड करता था, नो प्रॉब्लम, 10 दिन ऐसा होता रहा, जाप यहाँ से जाते थे, सवेरे उठ के जाप करने चले जाते थे, फिर दोबारा यहाँ आ जाते थे, कोर्स पढ़ते थे, जनाब महसूस ही नहीं होता था। जब बंदे को कदर होती है कि भाई मैंने वाकई तस्किया करवाना है, तो फिर बंदा हर सफर करने को तैयार है। अब बताओ कि आपके घरों के पास आके बैठ जाएं, तब भी आपके पास टाइम नहीं है, अटेंडेंस नहीं है, कि पूरा अटेंडेंस है, परवाह ही नहीं है कि भाई क्या हो रहा है, पता ही करते कि भाई क्यों आ रहे हैं, क्या हो रहा है, क्या फायदा उठा सकते हैं, कितनी अफसोसनाक बात है। ये चीज जो है इस कम्युनिटी को खासतौर पर समझने की बात है कि मेरे भाइयों कि अल्लाह का शुक्र अदा करो कि ये एक सिस्टम है, ये कोई पीरी मुरीदी को मैंने आपसे पैसे लेने नहीं आया, कितने बंदे जिन्होंने कुछ दे दी है, तो क्या दे सकता है बंदा किसी को, अल्लाह पालने वाले हैं और जो है कोई चीज नहीं चाहिए सिवाय इसके कि भाई अल्लाह अल्लाह कर लो, अल्लाह को अपना बना लो, अल्लाह के बन जाओ। इसी तरह तस्किया है, इसीलिए मुझे सारी मेहनत की जा रही है, इसी के लिए आपको यहाँ बुलाया जाता है।